أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي واجعل لي وزيرا من أهلي. رب يسر ولا تعسر وتمم بالخير وما توفيقي إلا بالله. آمين يا رب العالمين. اللہ کی رحمت سے اس کی توفیق سے آج ہم 12ویں پارے کا آغاز کر رہے ہیں. سورہ ہود سے انشاءاللہ تعالی ہمارا سبق شروع ہوتا ہے. اس سے پہلے کہ ہم اپنا سبق شروع کریں، قرآن کی فضیلت پر آپ کو ایک حدیث سناتی ہوں. مسلم کی یہ حدیث ہے کہ پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا، قرآن مجید پڑھا کرو، کیونکہ وہ قیامت کے دن اپنے پڑھنے والوں کے لیے شفیع بن کر آئے گا، سفارشی بن کر آئے گا. اور دوسری روایات میں پتہ چلتا ہے کہ قرآن ایسا سفارشی ہے جس کی سفارش رد نہیں کی جائے گی. تو قرآن سے دوستی لگا لیں، قرآن پڑھنے والے بن جائیں، پڑھانے والے بن جائیں، قرآن کے ساتھ وقت گزارنے والے بن جائیں، قرآن سے رہنمائی لینے والے بن جائیں. یہ میرا اور آپ کا ایسا ساتھی ہے جو قیامت کے دن میری اور آپ کی سفارش کرے گا، اور اللہ رب العزت اس کی سفارش رد نہیں کریں گے. اور ہم اپنے اسلاف کو دیکھتے ہیں رمضان کے حوالے سے، جو ان کی قرآن کی روٹین ہوتی تھی. ہمارے سلف صالحین مسجد میں زیادہ تر وقت گزارتے اور قرآن کی تلاوت کرتے رہتے، اور کہتے کہ اسی طرح ہم روزے کی حفاظت کر سکتے ہیں اور غیبتوں سے بچ سکتے ہیں. اور محدث ہیں، بڑے بڑے امام زہری ہیں، امام مالک ہیں، جب رمضان شروع ہوتا تو وہ اپنی حدیث کی تعلیم سے اور حدیث کی تدریس سے اپنے آپ کو قرآن کی طرف منتقل کر لیتے. اور حضرت سفیان ثوری کے بارے میں آتا ہے کہ وہ رمضان میں اپنی ساری عبادتوں کو ایک طرف کر دیتے اور پوری توجہ قرآن کی تلاوت پر لگا دیتے. اس رمضان میں مجھے اور آپ کو بھی قرآن ہی کو فوکس کرنا ہے انشاءاللہ تعالی، کہ رمضان کی ساری برکت جو ہے وہ قرآن کے ساتھ وابستہ ہے. شروع کرتے ہیں اللہ کے نام سے جو بڑا مہربان نہایت رحم کرنے والا ہے. سورہ ہود، حدیث میں آتا ہے کہ حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ نے آپ صلی اللہ علیہ وسلم سے عرض کیا، یا رسول اللہ، میں دیکھتا ہوں کہ آپ بوڑھے ہوتے جا رہے ہیں. فرمایا، مجھے سورہ ہود، سورہ واقعہ، سورہ مرسلات، سورہ عمّا یتساءلون اور سورہ تکویر نے بوڑھا کر دیا. یہ سلسلہ الصحیحہ کی حدیث ہے. تو ہم سوچیں وہ کیسا ماحول تھا، وہ زمانہ کیسا سخت ہوگا جب کفار قریش اپنے ساری کوششوں کے ساتھ اسلام کی دعوت کو کچل دینے کی کوششیں کر رہے تھے، اور دوسری طرف اللہ تعالی کی طرف سے پے در پے تنبیہات آ رہی تھیں. اور اس حال میں آپ صلی اللہ علیہ وسلم کو ہر وقت یہ غم لگا رہتا تھا کہ کہیں اللہ کی دیوی مہلت ختم نہ ہو جائے اور وہ آخری ساعت نہ آ جائے جبکہ اللہ کسی قوم کو پکڑنے کا فیصلہ کر لیتے ہیں. بالکل یہ صورت پڑھتے ہوئے ایسا محسوس ہوتا ہے جیسے کوئی سیلاب ہے جس کا بند ٹوٹنے والا ہے، اور ایک آبادی ہے جو غافل ہے مگر اس سیلاب کی زد میں آنے والی ہے، اسے آخری وارننگ دی جا رہی ہے. تو پڑھتے ہیں اس سورت کو اور دیکھتے ہیں کہ پیارے نبی صلی اللہ علیہ وسلم کو کس غم نے بوڑھا کر دیا. اس سورت میں وہ کون سی بات ہے کہ جس کو آپ صلی اللہ علیہ وسلم نے اتنا اپنے اوپر لیا کہ آپ کے بال سفید ہو گئے. بسم اللہ الرحمن الرحیم. الف لام را، کتاب احکمت آیاتہ ثم فصلت من لدن حکیم خبیر. الف لام را فرمان ہے، یعنی یہ کتاب ہے جس کی آیتیں پختہ اور مفصل ارشاد ہوئی ہیں ایک دانہ اور باخبر ہستی کی طرف سے. محکم آیات کون سی ہیں؟ ہم پچھلی سورت کے آغاز میں بھی یہی بات تھی کہ یہ حکمت والی آیات ہیں، محکم ہیں. تو محکم کون سی آیات؟ جو پختہ ہوں، مضبوط ہوں، کوئی اس کے اندر ابہام نہ ہو، کوئی پیچیدگی نہ ہو، کوئی کمی نہ ہو. اور اللہ تعالیٰ نے بتایا من لدن حکیم خبیر، کہ وہ حکیم ذات کی طرف سے. تو ظاہر ہے دینے والا حکیم ہے، تو اس کی حکمت میں پھر کیسے کوئی شک کر سکتا ہے، اور چونکہ وہ باخبر بھی ہے. اللہ تعبدو الا اللہ، کہ تم نہ بندگی کرو مگر صرف اللہ کی، میں اس کی طرف سے تم کو خبردار کرنے والا بھی ہوں اور بشارت دینے والا ہوں. یہ ہے نبی صلی اللہ علیہ وسلم کا مقام، نذیر و بشیر، کہ وہ برے انجام سے خبردار کرنے والے. نذیر ہر اس شخص کے لیے بولا جاتا ہے جو کسی اپنے بہت پیارے کو شفقت اور محبت کی بنا پر ایسی چیزوں سے ڈرائے، ایسی چیزوں سے بچائے جو اس کے لیے دنیا میں یا آخرت میں یا دونوں میں نقصان پہنچانے والی ہوں. تو پیارے نبی کا یہ مشن تھا، اور میرا اور آپ کا بھی یہ مقام ہے. اور ہم ہر وقت اپنے بچوں کے لیے کبھی نذیر بنے ہوتے ہیں، کبھی بشیر بنے ہوتے ہیں. یہ کرو گے تو نقصان اٹھاؤ گے، پڑھو گے نہیں تو فیل ہو جاؤ گے، دھیان سے سڑک کراس کرنا نہیں تو گاڑی کے نیچے آ جاؤ گے. اور پھر بشارتیں دے رہے ہوتے ہیں کہ دیکھو تم اچھے نمبر لوگے تو میں فلانی چیز لے کر دوں گی، اور کامیاب ہو جاؤ گے، اور بڑے انسان بنو گے. اور ہم ہر وقت ان کے لیے نذیر اور بشیر بنے ہوئے ہوتے ہیں. تو یہ بچے، معصوم بچے، نرم و نازک بچے، ان کو قبر کے لیے، ان کو حشر کے میدان کے لیے، ان کو اس دن کی سختی کے لیے تیار کرنے کی ضرورت ہے، اس دن کے برے انجام سے ڈرانے کی، اس دن کی خوشخبریاں دینے کی ضرورت ہے. اللہ تعالیٰ ہمیں صحیح معنوں میں نذیر اور بشیر بنا دے. اور یہ کہ تم اپنے رب سے معافی چاہو اور اس کی طرف پلٹ آؤ. آپ غور کریں، وَاَنِسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ. استغفار کا ذکر الگ ہے اور توبہ کا ذکر الگ آیا ہے. استغفار کیا ہے؟ کہ پچھلے گناہ معاف کر دیے جائیں. اور توبہ کیا ہے؟ کہ ہم اللہ کی طرف پلٹ آئیں. تو یہ دونوں چیزیں ساتھ ساتھ، کہ اپنے گناہ، گزشتہ ریکارڈ، گزشتہ گناہوں، گزشتہ کوتاہیوں سے رب سے معافی مانگ لی جائے، اور آئندہ کی اصلاح اور آئندہ کا پلان بنا لیا جائے رب کو راضی کرنے کا، تو وہ ایک مدت خاص تک تم کو اچھا سمانے زندگی دے گا. تو اس سے پتہ چلا، یہ غلط فہمی ہے لوگوں کی کہ اگر اللہ سے ڈرتے ہوئے زندگی گزاری، آخرت بنے نہ بنے دنیا ضرور بگڑ جائے گی. اللہ تعالیٰ نے یہاں پر اس کی نفی کر دی. جب تم رب کی طرف پلٹ آؤ گے، رب کے رستے پہ چلو گے، تو وہ تمہیں دنیا میں بھی اچھا سامان زندگی دے گا، اور ہر صاحب فضل کو اس کا فضل عطا کرے گا. یعنی جو نیکی کرے گا، جو نیکی میں جتنا اضافہ کرے گا، وہ اتنا ہی اس کا اجر بڑھ چڑھ کر پائے گا. ایک نیکی 10 گنا تک، اور 700 گنا تک، اور اپنے اخلاص کی بنا پر اس سے بھی کہیں زیادہ اجر لانے والی ہے. اور یہ کہ جو اللہ کی راہ میں فضل یعنی اضافی، ضرورت سے زائد مال کو خرچ کرے گا، اللہ اسے اس کا فضل عطا کرے گا. پیارے نبی فرماتے ہیں، ما نقصت صدقت من مال، کوئی صدقہ کسی مال میں کمی نہیں کرتا. دنیا میں بھی اس کو بھر کر ملتا ہے، اور آخرت میں بھی اسے بڑھا چڑھا کر اللہ تعالیٰ دیں گے. لیکن اگر تم منہ پھیرتے ہو تو میں تمہارے حق میں ایک بڑے ہولناک دن کے عذاب سے ڈرتا ہوں. تم سب کو اللہ کی طرف پلٹنا ہے. اللہ تعالیٰ نے یہاں بتا کہ ان تولو، اگر تم منہ پھیرتے ہو، حقیقت سے منہ موڑ سکتے ہو مگر اس حقیقت سے منہ نہیں موڑ سکتے کہ تم سب کو اللہ کی طرف پلٹنا ہے. موت کا انکار نہیں کر سکتے، اور وہ سب کچھ کر سکتا ہے. آپ دیکھیں کہ سزا دینے کے لیے دو چیزوں کا ہونا ضروری ہوتا ہے، ایک تو یہ کہ مجرم حاضر ہو، اور دوسرا یہ کہ سزا دینے پر پوری قدرت ہو. اللہ تعالیٰ نے دونوں چیزوں کا ذکر کر دیا کہ تم سب اللہ کی طرف پلٹ آؤ گے اور وہ سب کچھ کر سکتا ہے. دیکھو یہ لوگ اپنے سینوں کو موڑتے ہیں، یہ باڈی لینگویج ان کی، اور اللہ تعالیٰ ایک ایک حرکت پر نظر رکھے ہوئے ہیں کہ کس طرح پیارے نبی صلی اللہ علیہ وسلم کو آتا دیکھ کر یا نصیحت کی بات سننی پڑے گی تو وہاں سے ٹرن لے لینا اور منہ موڑ لینا. اللہ تعالیٰ ان کی ایک ایک حرکت پر، میری اور آپ کی بھی ایک ایک حرکت پر اللہ کی نظر ہے. اور اللہ تعالیٰ فرماتے ہیں کہ یہ لوگ اپنے سینوں کو موڑتے ہیں تاکہ اس سے چھپ جائیں. خبردار، جب یہ کپڑوں سے اپنے آپ کو ڈھانپتے ہیں، اللہ ان کے چھپے کو بھی جانتا ہے اور کھلے کو بھی. وہ تو ان بھیدوں سے بھی واقف ہے جو سینوں میں ہیں. جب یہ اپنے آپ کو ڈھانپتے ہیں، بالکل وہ شتر مرغ کی مثال یاد کر لیجئے، صحرا میں اپنی گردن ریت میں دبا لیتا ہے اور یہ سمجھتا ہے کہ شاید طوفان سے بچ جائے گا، مگر یہ اس کا منہ چھپانا جو ہے وہ اس کو طوفان سے نہیں بچا سکتا. وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا، زمین میں چلنے والا کوئی جاندار ایسا نہیں جس کا رزق اللہ کے ذمہ نہ ہو. यहाँ अल्लाह ताला ने एक और बड़ी हकीकत मुझे और आपको बता दी कि रिस्क की जिम्मेदारी अल्लाह की है, कोशिश करना मेरा और आपका काम है, हलाल या हराम ये जराए इख्तियार करना ये इख्तियार मुझे और आपको दिया है, लेकिन जिम्मेदारी अल्लाह ताला ने ली है। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, बेशक रूहुल कुद्स यानी जिब्राइल ने मेरे दिल में वही की कि कोई जान उस वक्त तक फौत नहीं होगी जब तक अपनी मुकर्रर मुद्दत पूरी ना कर ले और अपना पूरा रिस्क हासिल ना कर ले, बस तुम अल्लाह से डरो और रिस्क की तलाश में अच्छा तरीका इख्तियार करो, और रिस्क मिलने में देर हो जाना तुम में से किसी को इस बात पर आमादा ना करे कि वो इसे अल्लाह की नाफरमानी के जरिए तलाश करे, क्योंकि अल्लाह के पास जो कुछ है यानी जो नेमतें और जन्नतें हैं वो उसकी इताअत के बगैर हासिल नहीं हो सकती। हमें रिस्क की फिक्र में अपने आप को इस कदर नहीं घुलाना कि असल मकसद जिंदगी से फारिग हो जाएं। अल्लाह ताला तो किस किस को कहाँ कहाँ रिस्क देता है, कहीं बिलों के अंदर चींटियां हैं, कहीं घोंसला है, कहीं पत्थरों के अंदर कीड़ा है, छोटी छोटी मखलूकात के रिस्क का भी इंतजाम करता है, परिंदों के रिस्क का भी इंतजाम करता है। ब्लू व्हेल का आपने नाम सुना होगा, उसका जिक्र सुना होगा, उसके बारे में पढ़ा होगा, इतना बड़ा जानवर और दुनिया में सबसे ज्यादा खाने वाला खुराक, और एक दिन में ये टनों के हिसाब से खुराक को खाता है। अल्लाह ताला उसके लिए भी खुराक मुहैया करता है ना रोजाना की बुनियाद पर, और ये अल्लाह का कारखाना है। अल्लाह ताला ने उसके जरिए से वो समुन्दर के वो छोटे से कीड़े को टनों के हिसाब से खा लेता है और फिर उससे वो जो समुन्दरों को साफ कर देता है। तो ये अल्लाह का निजाम है और अल्लाह की कुदरत है। अल्लाह के ऊपर तवक्कल भी करने वाले हों, और प्यारे नबी की उस हदीस को भी याद रखें कि ऊंटनी का घुटना बांध और तवक्कल कर, अपनी मेहनत कर लें, अपनी कोशिश कर लें, हलाल जराए की को इस्तेमाल करें और फिर अल्लाह पर छोड़ दें, अपने असल मकसद जिंदगी से गाफिल ना हो जाएं। ऐसा ना हो कि ये रिस्क का हसूल मुझे और आपको अपने मकसद जिंदगी से गाफिल कर दे। करना क्या है, ये रिस्क की जिम्मेदारी अल्लाह ने ली है और हम हर वक्त दिन रात इसी के पीछे हलकान हो रहे होते हैं और दौड़ भाग रहे होते हैं, लेकिन हदायत की जिम्मेदारी अल्लाह ने मुझे और आपको सौंपी है कि ये तुम्हारी अपनी तलब और कोशिश पर है, ये अपनी तलब और कोशिश पर मिलेगी। अल्लाह हमें अपनी हदायत की फिक्र लगा दे, और जिसके मुतालिक वो ना जानता हो कहाँ वो रहता है और कहाँ वो सौंपा जाता है, सब कुछ एक साफ दफ्तर में दर्ज है। और वही है जिसने आसमान और जमीन को 6 दिनों में पैदा किया जबकि उससे पहले इसका अर्श पानी पर था, ताकि तुमको आजमा कर देखे तुम में कौन बेहतर अमल करने वाला है। लियबलुवकुम अय्युकुम अहसनु अमला। यहाँ अल्लाह ताला ने मेरी और आपकी जिंदगी का मकसद बता दिया कि रिस्क के पीछे खपना तुम्हारा मकसद नहीं है, बल्कि मकसद क्या है कि अल्लाह ये देखना चाहता है कि तुम में अच्छा अमल करने वाला, बेहतर अमल करने वाला कौन है। अल्लाह ने यहाँ ये नहीं कहा कि अय्युकुम अक्सरु अमला, कि ज्यादा अमल करने वाला कौन है, किसने ज्यादा नफल पढ़े, किसने ज्यादा कुरान खत्म किए, बल्कि मुराद क्या है, जितना किया बेहतरीन किया, उस अमल के अंदर हुसन हो, खूबसूरती हो। आप एक ही दफा कुरान पूरा पढ़ लें लेकिन उसको समझ कर पढ़ें, ताकि मेरी और आपकी जिंदगी की इस्लाह हो जाए। 4 फर्ज और हमने सिर्फ सुन्नतें ही पढ़ी हैं, कोई नफल नहीं पढ़े हैं, लेकिन वो फराइज ऐसे हम अदा करने वाले हों कि बस उसमें अल्लाह की याद हो और अल्लाह का जिक्र हो और अल्लाह को वो पसंद आ जाए। अमले हसन वो होता है जिसमें इखलास हो और वो सुन्नत के मुताबिक हो। वलइन कुलता इन्नकुम मबऊसून। अब अगर ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तुम कहते हो कि लोगों मरने के बाद तुम दोबारा उठाए जाओगे, तो मुनकरीन फौरन बोल उठते हैं कि ये तो सरी जादूगरी है, और अगर हम एक खास मुद्दत तक इनकी सजा को टालते हैं तो वो कहने लगते हैं कि आखिर किस चीज ने उसे रोक रखा है। सुनो, जिस रोज उस सजा का वक्त आ गया तो वो किसी के फेरे ना फिर सकेगा और वही चीज इनको आ घेरेगी जिसका वो मजाक उड़ा रहे हैं। अगर कभी हम इंसान को अपनी रहमत से नवाजने के बाद फिर इससे महरूम कर देते हैं तो वो मायूस होता है और नाशुक्री करने लगता है, और अगर उस मुसीबत के बाद जो उस पर आई थी हम उसे नेमत का मजा चखाते हैं तो कहता है मेरे तो सारे दिल अद्दर पार हो गए, फिर वो फूला नहीं समाता और अकड़ने लगता है। یہاں اللہ تعالیٰ نے انسان کی کمزرفی کا ذکر کیا ہے، ساری زندگی اس کی نعمتیں پانے کے باوجود، دن رات اسی کا رزق کھانے کے باوجود، جو ایک جھٹکا برداشت نہ کر سکے اور گھبرا اٹھے اور ناشکری کرنے لگے، اور جب حالات اچھے ہوں تو اکڑنے لگے، یہ مومن کا طریقہ نہیں۔ مومن کو تو خوشی ملتی ہے تو شکر کرتا ہے، تکلیف پہنچتی ہے تو صبر کرتا ہے، اور یہ دونوں حالتیں مومن کے لیے خیر ہی لاتی ہیں۔ اور وہ یہ جانتا ہے کہ مومن کو کوئی غم، کوئی فکر، تھکاوٹ، پریشانی، حتیٰ کہ کانٹا چبھنے جیسی تکلیف بھی اس کے گناہوں کی معافی کا ذریعہ بنتی ہے۔ اللہ ہمیں شکر کرنے والا بنا دے۔ اور تھوڑا اس مثال سے بھی ہم سمجھیں، آپ کی کوئی دوست ہے جو آپ کو ہر مصیبت میں، ہر پریشانی میں، ہر غم، ہر تکلیف میں آپ کو مدد کے لیے بلاتی ہے، لیکن اگر اس کے گھر میں کوئی خوشی ہو، کوئی فنکشن ہو، اس وقت وہ آپ کو فراموش کر دے تو کتنا برا لگتا ہے۔ تو اللہ کو ہر حال میں یاد کرنا اور ہر حال میں اس کا شکر ادا کرنا، یہ میرا اور آپ کا رویہ اور طریقہ ہونا چاہیے۔ اِلَّا الَّذِينَ صَبَرُوا، اس ایپ سے پاک اگر کوئی ہیں تو بس وہ لوگ جو صبر کرنے والے اور نیکوکار ہیں، اور وہی ہیں جن کے لیے درگزر بھی ہے اور بڑا اجر بھی۔ تو اے پیغمبر صلی اللہ علیہ وسلم، کہیں ایسا نہ ہو کہ تم ان چیزوں میں سے کسی چیز کو بیان کرنے سے چھوڑ دو جو تمہاری طرف وحی کی جا رہی ہے۔ یہ آپ صلی اللہ علیہ وسلم کو خطاب کر کے اللہ تعالیٰ مجھے اور آپ کو سنا رہے ہیں، آپ صلی اللہ علیہ وسلم نے تو کوئی چیز نہیں چھوڑی، ہر چیز بیان کر دی۔ اگر آپ چھوڑتے تو معراج کا واقعہ چھوڑ دیتے، اگر آپ چھوڑتے تو حضرت زینب سے نکاح کا حکم چھوڑ دیتے، حضرت زینب سے نکاح کا جو حکم اترا تھا اسے بیان نہ کرتے، لیکن آپ صلی اللہ علیہ وسلم نے ہر چیز، ہر حکم کو بیان کر دیا۔ یہ اللہ تعالیٰ مجھے اور آپ کو مخاطب کر کے کہہ رہے ہیں کہ دیکھو، جو بھی اللہ نے تمہاری طرف بھیجا ہے تم اس کو بیان کرو، اور کوئی چیز ایسا نہ ہو کہ بیان کرنے سے رہ جاؤ، لوگوں کے ڈر سے، لوگوں کے خوف سے بتانا چھوڑ دو، اور اس بات پر دل تنگ ہو کہ وہ کہیں گے کہ اس شخص پر کوئی خزانہ کیوں نہ اتارا گیا، یا یہ کہ اس کے ساتھ کوئی فرشتہ کیوں نہ آیا۔ تم تو محض خبردار کرنے والے ہو، آگے ہر چیز کا حوالہ دار اللہ ہے۔ کیا یہ کہتے ہیں پیغمبر نے یہ کتاب خود گھڑ لی ہے؟ کہو اچھا یہ بات ہے تو اس جیسی گھڑی ہوئی 10 سورتیں تم بنا لاؤ۔ سورہ ہود 11ویں سورت ہے مصحف کی، اور یہاں چیلنج دیکھیں 11ویں سورت کے اندر کہ اگر یہ بات ہے تو اس جیسی گھڑی ہوئی 10 سورتیں بنا لاؤ، اور اللہ کے سوا اور جو جو تمہارے معبود ہیں ان کو مدد کے لیے بلا سکتے ہو تو بلا لو، اگر تم انہیں معبود سمجھنے میں سچے ہو۔ اب اگر وہ تمہارے معبود تمہاری مدد کو نہیں پہنچتے تو جان لو کہ یہ اللہ کے علم سے نازل ہوئی ہے، اور یہ کہ اللہ کے سوا کوئی حقیقی معبود نہیں۔ اللہ کا علم کتنا ہے، حاوی ہے پوری کائنات پر، ساتوں سمندر، اللہ کا علم ہر چیز پر چھایا ہوا ہے۔ ہم لوگوں کے علم سے مرعوب ہوتے ہیں، اور اللہ کا علم مجھے اور آپ کو جھک جانا چاہیے، اور اللہ ہی سے علم کی درخواست کرنی ہے مجھے اور آپ کو، اور یہ کہ اللہ کے سوا کوئی حقیقی معبود نہیں۔ پھر کیا تم اس امر حق کے آگے سر تسلیم خم کرتے ہو؟ جو لوگ بس اسی دنیا کی زندگی اور اس کی خوشنمائیوں کے طالب ہوتے ہیں، من کان یرید الحیات الدنیا وزینتہا نوفی الیہم، ان کی کارگزاری کا سارا پھل ہم یہی ان کو دے دیتے ہیں، اور اس میں سے ان کے ساتھ کوئی کمی نہیں کی جاتی، مگر آخرت میں ایسے لوگوں کے لیے آگ کے سوا کچھ نہیں، وہاں معلوم ہو جائے گا جو کچھ انہوں نے دنیا میں بنایا وہ سب ملیا میٹ ہو گیا، اور اب ان کا سارا کیا دھرا محض باطل ہے، یعنی اس کا کوئی نتیجہ نکلنے والا نہیں، اس کا کوئی فائدہ نہیں۔ ہم دیکھتے ہیں کہ جن لوگوں نے، جن قوموں نے، جن افراد نے دنیا کی ترقی کے لیے محنت کی انہیں مل گئی، مگر آخرت، اور ہم اپنے اور اپنی اولادوں کے لیے دنیا کی کامیابیوں کی دعائیں کرتے نہیں تھکتے، فکریں کر کر کے گھل رہے ہیں، کوششیں کرتے نہیں تھکتے، مگر اس روز کیا بنے گی، اس دن کی کتنی تیاری ہے۔ ایک تابعی ہے اپنے شاگرد سے کہتے ہیں، اے عبد الرحمن، یہ بات ہرگز فراموش نہ کرنا کہ دنیا کا چھوٹا سا کام ہمیں آخرت کے بڑے بڑے کاموں سے غافل کر دیتا ہے۔ من کانا یرید الحیات الدنیا، ایک دفعہ حضرت عمر آپ صلی اللہ علیہ وسلم کے گھر تشریف لائے، چند گنی چنی چیزیں دیکھ کر فرمایا، اللہ کے رسول دعا کیجئے اللہ آپ کی امت کو دنیا کی وسعت عطا فرمائے. آپ صلی اللہ علیہ وسلم ٹیک لگائے ہوئے تھے, سیدھے بیٹھ گئے. فرمایا اے عمر, تم ابھی تک کسی خیال میں ہو, یہ تو وہ لوگ ہیں جن کی نیکیوں کا بدلہ ان کو دنیا ہی میں دے دیا گیا. ایسا نہ ہو یہاں کے لکھ پتی وہاں کے کک پتی ہوں گے. ہم نہیں چاہتے کہ ہم یہاں کروڑ پتی ہوں اور وہاں کے مفلس ہوں. پیارے نبی فرماتے ہیں جس شخص کی نیت اپنے اعمال میں طلب آخرت کی ہوتی ہے, اللہ دنیا میں اس کے دل کو غنی کر دیتے ہیں اور دنیا اس کے پاس ذلیل ہو کر آتی ہے, اور جس شخص کی نیت طلب دنیا کی ہوتی ہے محتاجی اس پر مسلط کر دیتے ہیں اور اس کی حاجت کبھی پوری نہیں ہوتی, کیونکہ ہوس سے دنیا اسے چین نہیں لینے دیتی. ایک حاجت پوری ہونے سے پہلے دوسری حاجت سامنے آ جاتی ہے اور بے شمار فکریں اس کو لگ جاتی ہیں, اور ملتا صرف وہی ہے جو اللہ نے مقدر کر دیا. یہ ترمذی کی حدیث ہے. اللہ ہمیں آخرت کی فکر کرنے والا بنا دے. پھر بھلا وہ شخص جو اپنے رب کی طرف سے ایک صاف شہادت رکھتا تھا, اس کے بعد ایک گواہ بھی پروردگار کی طرف سے اس شہادت کی تائید میں آ گیا, یعنی قرآن, اور پہلے موسیٰ کی کتاب رہنما اور رحمت کے طور پر آئی ہوئی بھی موجود تھی, کیا وہ بھی دنیا پرستوں کی طرح اس سے انکار کر سکتا ہے؟ ایسے لوگ تو اس پر ایمان ہی لائیں گے, اور انسانی گروہوں میں سے جو کوئی اس کا انکار کرے تو اس کے لیے جس جگہ کا وعدہ ہے وہ دوزخ ہے. بس اے پیغمبر صلی اللہ علیہ وسلم, تم اس چیز کی طرف سے کسی شک میں نہ پڑنا, یہ حق ہے تمہارے رب کی طرف سے, مگر اکثر لوگ نہیں مانتے. شک کی بیماری. شک عمل کا دشمن ہے, اور شیطان کا ہدف بھی یہ ہے کہ دل سے یقین نکل جائے. تو اس کی فکر کرنی ہے, ایمان کو مضبوط کرنا ہے. علم کے ساتھ جتنا جڑیں گے, قرآن کے ساتھ جتنا جڑیں گے, شک دور ہوگا. وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا أُولَٰئِكَ يُعْرَضُونَ عَلَىٰ رَبِّهِمْ وَيَقُولُ الْأَشْهَادُ. اور اس شخص سے بڑھ کر ظالم اور کون ہوگا جو اللہ پر جھوٹ گھڑے؟ ایسے لوگ اپنے رب کے حضور پیش ہوں گے اور شہادت دیں گے کہ یہ ہیں وہ لوگ جنہوں نے اپنے رب پر جھوٹ گھڑا تھا. سنو, خدا کی لعنت ہے ظالموں پر. اللہ پر جھوٹ گھڑنا, جھوٹ گھڑنے والوں کو اللہ تعالیٰ قیامت کے دن سب کے سامنے رسوا کریں گے, گواہ بھی ان کے خلاف گواہیاں دیں گے. لیکن مومن گناہگار کا معاملہ مختلف ہوگا. پیارے نبی فرماتے ہیں کہ اللہ مومن کو قریب کرے گا اور اس پر اپنا دامن ڈال کر پردے میں کہے گا, تو فلاں گناہ پہچانتا ہے؟ کیا فلاں گناہ پہچانتا ہے؟ وہ کہے گا ہاں اے رب. یہاں تک کہ جب اس سے گناہوں کا اقرار کروا لے گا اور وہ اپنے دل میں یہ سمجھ لے گا کہ وہ تو ہلاک ہو گیا, تو اللہ فرمائے گا, میں نے دنیا میں تجھ پر ان گناہوں پر پردہ ڈالا اور آج میں تجھے وہ بخشتا ہوں, تو اسے اس کی نیکیوں کی کتاب دے دی جائے گی. رہے کافر منافق, تو گواہ کہیں گے یہی آیت آپ صلی اللہ علیہ وسلم نے پڑھی, کہ وَيَقُولُ الْأَشْهَادُ هَؤُلَاءِ الَّذِينَ كَذَبُوا عَلَىٰ رَبِّهِمْ أَلَا لَعْنَةُ اللَّهِ عَلَى الظَّالِمِينَ, کہ یہ ہیں وہ لوگ جنہوں نے اپنے رب پر جھوٹ گھڑا تھا. سنو, خدا کی لعنت ہے ظالموں پر, ان ظالموں پر جو خدا کے راستے سے لوگوں کو روکتے ہیں, یعنی خود بھی روکتے ہیں دوسروں کو بھی روکتے ہیں, اور اس کے راستے کو ٹیڑھا کرنا چاہتے ہیں, شک پیدا کرنا چاہتے ہیں, سیدھی بات میں بھی عیب نکالنا چاہتے ہیں. وَبِالْآخِرَةِ هُمْ كَافِرُونَ, اور آخرت کا انکار کرتے ہیں. وہ زمین میں اللہ کو بے بس کرنے والے نہ تھے, اور نہ اللہ کے مقابلے میں کوئی ان کا حامی تھا. انہیں اب دوہرا عذاب دیا جائے گا, ایک عذاب خود گمراہ ہونے کا اور دوسرا عذاب لوگوں کو گمراہ کرنے کا. وہ نہ کسی کی سن ہی سکتے تھے اور نہ خود ہی انہیں کچھ سوچتا تھا. یہ وہ لوگ ہیں جنہوں نے اپنے آپ کو خود گھاٹے میں ڈالا, اور وہ سب کچھ ان سے کھویا گیا جو انہوں نے گھر رکھا تھا. ناگزیر ہے کہ وہی آخرت میں سب سے بڑھ کر گھاٹے میں رہیں. رہے وہ لوگ جو ایمان لائے اور جنہوں نے نیک عمل کیے اور اپنے رب ہی کے ہو کر رہے. جو اللہ کے لیے کام کرتا ہے وہ کرتا ہی رہتا ہے, جو اللہ کے لیے دیتا ہے وہ دیتا ہی رہتا ہے, جو اللہ کے لیے کھلاتا ہے وہ کھلاتا ہی رہتا ہے, جو اللہ کے لیے بلاتا ہے وہ بلاتا ہی رہتا ہے. اور جس کا مقصد تعریف ہو یا کوئی دنیا کا فائدہ, بس اس کا پھر جوش جلدی ٹھنڈا ہو جاتا ہے. اللہ ہمیں اپنے لیے خالص کر لے, ہمارے ہر عمل کو اپنے لیے خالص کر لے, تو یقیناً وہ جنتی لوگ ہیں. جنت میں وہ ہمیشہ رہیں گے. ان دونوں فریقوں کی مثال ایسی ہے جیسے ایک آدمی تو ہو اندھا بہرا اور دوسرا ہو دیکھنے اور سننے والا، کیا یہ دونوں یکساں ہو سکتے ہیں؟ کیا تم اس مثال سے کوئی سبق نہیں لیتے؟ اور ایسے ہی حالات تھے جب ہم نے نوح علیہ السلام کو اس کی قوم کی طرف بھیجا تھا، اس نے کہا میں تم لوگوں کو صاف صاف خبردار کرتا ہوں، انی لکم نذیر مبین، یا اللہ تعالیٰ نے نذیر کے ساتھ بشیر کا لفظ استعمال نہیں کیا، اس لیے کہ ان کی قوم کے اندر کوئی بھلائی، کوئی خیر، کوئی اچھی بات باقی ہی نہیں رہی کہ ان کو بشارت دی جاتی. فرمایا اللہ تعبدوا الا اللہ، کہ اللہ کے سوا کسی کی بندگی نہ کرو، ورنہ مجھے اندیشہ ہے کہ تم پر ایک روز دردناک عذاب آئے گا. جواب میں اس کی قوم کے سردار جنہوں نے اس کی بات ماننے سے انکار کیا تھا، یہاں رک کر دیکھ لیں، غور کر لیں کہ حق ماننے سے انکار عام طور پر کون کرتے ہیں؟ جو دولت مند ہوتے ہیں، جن کے پاس عہدے ہوتے ہیں. اللہ سے دعا کریں اللہ ہماری دولتوں کو اور ہمارے عہدوں کو حق کے راستے میں آگے بڑھنے والا بنا دے. بولے ہماری نظر میں تو تم اس کے سوا کچھ نہیں ہو کہ بس ایک انسان ہو ہم جیسے، اور ہم دیکھ رہے ہیں کہ ہماری قوم میں سے بس ان لوگوں نے جو ہمارے ہاں اراذل تھے. یہ کن کو اراذل کہہ رہے ہیں؟ جو اسلام کو قبول کر لیتے ہیں، جو دین پر چل پڑتے ہیں، یہ ان لوگوں کی نظر میں اراذل ہیں، کیونکہ ان کے ہاں عزت کا معیار تو دولت اور سٹیٹس ہے. علماء اور ہمارے اسلاف اراذل کس کو کہتے ہیں؟ حضرت سفیان ثوری سے کسی نے پوچھا کہ رذیل کون ہے؟ فرمایا جو بادشاہوں اور افسروں کی خوشامد کرتے ہیں. ابن العربی فرماتے ہیں جو اپنا دین برباد کر کے کسی کی دنیا سوارے وہ اراذل ہے. اللہ ہمیں متقی بنا دے، اللہ ہمیں عزت والا بنا دے. بے سوچے سمجھے تمہاری پیروی اختیار کر لی ہے، اور ہم کوئی چیز بھی ایسی نہیں پاتے جس میں تم لوگ ہم سے کچھ بڑے ہوئے ہو. انسان ہو تم ہمارے جیسے، اس لیے ہم تمہاری بات نہیں مانیں گے. اللہ تعالیٰ ہمیں اس میں کیا میسج دے رہے ہیں؟ یہ نہ دیکھو کہ کون کہہ رہا ہے، یہ دیکھو کہ کیا کہہ رہا ہے. ہم دیوار پر لکھی نصیحت لے لیتے ہیں، لیکن کوئی ہمارے جیسا انسان اللہ کی طرف بلائے اور حق بات کہے تو ہماری انا آڑے آ جاتی ہے. اللہ تعالیٰ فرماتے ہیں وَمَا نَرَى لَكُمْ عَلَيْنَا مِن فَضْلٍ، وہ کیا کہتے ہیں؟ ہم کوئی بھی چیز ایسی نہیں پاتے جس میں تم لوگ ہم سے کچھ بڑے ہوئے ہو، بلکہ ہم تو تمہیں جھوٹا سمجھتے ہیں. اس نے کہا اے برادران قوم، ذرا سوچو تو صحیح، اگر میں اپنے رب کی طرف سے ایک کھلی شہادت پر قائم تھا اور پھر اس نے مجھے اپنی خاص رحمت سے نواز دیا، یعنی نبوت سے نوازا، اللہ تعالیٰ نے مجھے علم دیا، اللہ تعالیٰ نے مجھے ہدایت دی، تو یہ اللہ کی کتنی بڑی رحمت ہوتی ہے. اللہ کی طرف سے علم کا مل جانا، ہدایت کا مل جانا، نیکیوں کی توفیق کا مل جانا، اور اس کے نتیجے میں سکون کا مل جانا، مگر یہ نظر نہیں آتا. مگر وہ تم کو نظر نہ آئی تو آخر ہمارے پاس کیا ذریعہ ہے کہ تم ماننا نہ چاہو اور ہم زبردستی اس کو تمہارے سر چپیک دیں؟ اور اے برادران قوم، میں اس کام پر تم سے کوئی مال نہیں مانگتا، میرا اجر تو اللہ کے ذمے ہے، جس نے نوکری پہ رکھا ہے تنخواہ بھی وہی دے گا. وما انا بطارد الذین آمنوا، اور میں ان لوگوں کو دھکے دینے سے بھی رہا جنہوں نے میری بات مانی ہے، اور وہ آپ ہی اپنے رب کے حضور جانے والے ہیں، مگر میں دیکھتا ہوں کہ تم لوگ جہالت برت رہے ہو. اور اے قوم، اگر میں ان لوگوں کو دھتکار دوں تو خدا کی پکڑ سے مجھے کون بچائے گا؟ تم لوگوں کی سمجھ میں کیا اتنی بات بھی نہیں آتی؟ اور میں تم سے نہیں کہتا کہ میرے پاس اللہ کے خزانے ہیں، نہ یہ میں کہتا ہوں کہ میں غیب کا علم رکھتا ہوں، نہ یہ میرا دعویٰ ہے کہ میں فرشتہ ہوں، اور یہ بھی میں نہیں کہہ سکتا کہ جن لوگوں کو تمہاری آنکھیں حقارت سے دیکھتی ہیں انہیں اللہ نے کوئی بھلائی نہیں دی، ان کے نفس کا حال اللہ ہی بہتر جانتا ہے، اگر میں ایسا کہوں تو ظالم ہوں. آخرکار ان لوگوں نے کہا اے نوح علیہ السلام، تو نے ہم سے جھگڑا کیا اور بہت کر لیا. جھگڑا، ہم پیچھے گفتگو حضرت نوح کی پڑھ آئے، کوئی جھگڑا تو نہیں تھا، لیکن دراصل جب کوئی ہماری خواہشات کے خلاف بات کرتا ہے تو ہمیں لگتا ہے کہ شاید یہ ہم سے جھگڑ رہا ہے. تو اسی تناظر میں وہ بھی کہہ رہے ہیں اے نوح، تو نے ہم سے جھگڑا کیا اور بہت کر لیا، اب تو بس وہ عذاب لے آؤ جس کی تم ہمیں دھمکی دیتے ہو اگر سچے ہو. اللہ اکبر. انسان جب اکڑتا ہے تو اللہ کے آگے اکڑ جاتا ہے، اور جھکنے پہ آتا ہے تو پتھر کے آگے جھک جاتا ہے. اللہ کے آگے کیسے اکڑ رہے ہیں؟ اللہ ہمیں تکبر سے بچائے، नूह अलैहिस्सलाम ने जवाब दिया, वो तो अल्लाह ही लाएगा अगर वो चाहेगा, और तुम इतना बलबूता नहीं रखते कि इसे रोक दो। अब अगर मैं तुम्हारी कुछ खैरख्वाही करना भी चाहूँ तो मेरी खैरख्वाही तुम्हें कोई फायदा नहीं दे सकती, जबकि अल्लाह ही ने तुम्हें भटका देने का इरादा कर लिया हो, वही तुम्हारा रब है और उसी की तरफ तुम्हें पलटना है। आप देखें, जो सबसे बढ़कर खैरख्वाह है उस पर इल्जाम लग रहे हैं। दीन तो है ही सरासर खैरख्वाही का नाम। हमें कोई सुनाए, हमें कोई कह दे कि तुम झूठे हो, सोचे हमारा क्या हाल हो। अपने अंदर खैरख्वाही पैदा करें, अपने खैरख्वाहों की मोहब्बत को समझने की कोशिश करें, उनकी नसीहतों को अपने लिए फायदा समझें। ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, क्या ये लोग कहते हैं कि इस शख्स ने सब कुछ खुद घड़ लिया है? इनसे कहो, अगर मैंने ये खुद घड़ा है तो मुझ पर अपने जुर्म की जिम्मेदारी है, और जो जुर्म तुम कर रहे हो इसकी जिम्मेदारी से मैं बरी हूँ। यानी हर कोई अपने किए का खुद जिम्मेदार है। ला तज़िरु वाज़िरतुन विज़्रा उख़्रा, कोई इंसान किसी दूसरे इंसान का बोझ नहीं उठाएगा। नूह अलैहिस्सलाम पर वही की गई कि तुम्हारी कौम में से जो लोग ईमान ला चुके, बस वो ला चुके, अब कोई मानने वाला नहीं, इनके करतूतों पर गम खाना छोड़ दो, और हमारी निगरानी में हमारी वही के मुताबिक एक कश्ती बनानी शुरू करो। वस्नाइल फुल्क, ये छोटी कश्ती के लिए ये लफ्ज इस्तेमाल नहीं होता, ये फुल्क बड़ी कश्ती के लिए इस्तेमाल होता है। और देखो, जिन लोगों ने जुल्म किया है उनके हक में मुझसे कोई सिफारिश ना करना, ये सारे के सारे डूबने वाले हैं। इससे पता चलता है कि दीन के काम करने से अल्लाह ताला उम्र में, सेहत में बरकत देते हैं, जबकि गुनाहों की वजह से उम्र घट जाती है। नूह अलैहिस्सलाम कश्ती बना रहे थे और इसकी कौम के सरदारों में से जो कोई इसके पास से गुजरता था वो इसका मजाक उड़ाता। उसने कहा, अगर तुम हम पर हंसते हो तो हम भी तुम पर हंस रहे हैं। सोचे वो कैसे मजाक उड़ा रहे होंगे। तसव्वुर करें, हजरत नूह अलैहिस्सलाम बुजुर्ग हैं, सफेद दाढ़ी है, और इस उम्र में वो कश्ती बना रहे हैं और लोग हंस रहे हैं, मजाक उड़ा रहे हैं। सहरा में चलाओगे कि पहाड़ों पे कश्ती को चलाओगे? यहाँ तो पानी का नामो निशान नहीं। लेकिन देखें कि ईमान वालों को वो चीजें नजर आती हैं, वो मुस्तकबिल नजर आता है, वो आखरत, वो मनाजिर नजर आते हैं जो दुनिया वालों को नजर नहीं आते। अल्लाह ताला फरमाते हैं, अनकरीब तुम्हें खुद मालूम हो जाएगा कि किस पर वो अजाब आता है जो उसे रुसवा कर देगा, और किस पर वो बला टूट पड़ती है जो टाले ना टलेगी। यहाँ तक कि जब हमारा हुक्म आ गया और वो तनूर उबल पड़ा, वो फारत तनूर, तनूर जैसे रोटी पकाने वाला तंदूर होता है, उसी किस्म का कोई तनूर, जहां से फवारे की तरह पानी उबलना शुरू हुआ। ये अल्लाह ने निशानी मुकरर की थी। तो हमने कहा, हर किस्म के जानवरों का एक एक जोड़ा कश्ती में रख लो, अपने घर वालों को भी, सिवाय उन अशखास के जिनकी पहले निशानदेही की जा चुकी है। ये कौन लोग हैं जो घर वालों में से कश्ती में सवार नहीं होंगे? कुरान से और तफसीर से पता चलता है, हजरत नूह अलैहिस्सलाम का बेटा और उनकी बीवी कश्ती में सवार नहीं होंगे। अल्लाह ताला फरमाते हैं, इसमें सवार करा दो और उन लोगों को भी बिठा लो जो ईमान लाए हैं। ये कितने लोग थे? 950 साल की मेहनत के बाद 80 से कुछ ऊपर लगभग लोग ईमान लाने वाले थे। अब तसव्वुर करें, हर 12-13 साल की मुसलसल अनथक मेहनत के बाद एक फर्द ईमान लाने वाला। अल्लाहु अकबर। उन लोगों का जज्बा देखें, अंबिया की मेहनतें, उनका जज्बा देखिए, उनकी मुस्तकिल मिजाजी देखिए। अल्लाह ताला हमें भी इस्तकामत दे दे। और थोड़े ही लोग थे जो नूह अलैहिस्सलाम के साथ ईमान लाए थे। नूह अलैहिस्सलाम ने कहा, सवार हो जाओ इसमें, अल्लाह ही के नाम से है इसका चलना भी और इसका ठहरना भी, मेरा रब बड़ा गफूर रहीम है। बिस्मिल्लाहि मजरेहा व मुरसाहा, इन्ना रब्बी लगफूरुर रहीम, बेशक मेरा परवरदिगार बड़ा बख्शने वाला और रहम फरमाने वाला है। उसने अगर हमें अहले ईमान में शामिल करके अगर हमें अजाब से बचा लिया है तो ये उसकी रहमत है। उसने हमारी कोताहियों से दरगुजर किया। और यहाँ आप देखें, दुश्मन को नीस तो नाबूद होते देखकर हजरत नूह अलैहिस्सलाम अकड़ने की बजाय, गुरूर करने की बजाय अल्लाह की हम्दो सना बयान कर रहे हैं। और कश्ती बना ली थी उन्होंने, लेकिन उसको चलाने के लिए अल्लाह से तवक्कल, अल्लाह से दुआएं कि अल्लाह ताला तू ही इसको चलाने वाला है। उनको पता है कि कश्ती बचाने वाली नहीं है, दरअसल अल्लाह बचाने वाला है। मोमिन का भरोसा असबाब पर नहीं, अल्लाह की जात पर होता है। अल्लाह हमें अपनी जात के साथ जोड़ दे। और मोमिन और काफिर हम देखते हैं दोनों ही सवारी पर सवार होते हैं, लेकिन मोमिन का कदम जो सवारी पर आता है वो उसे सिर्फ जमीन की मुसाफिर तय नहीं कराता, बल्कि वो उस सवारी के बनाने वाले, उस सवारी के देने वाले रब की पहचान कराता है, जबकि काफिर जो है वो उस सवारी ही को सब कुछ समझता है। तो अल्लाह ताला बड़ा गफूर रहीम है, और ये भी उसकी गफूर रहीमी है कि वो जालिमों को नीस्तो नाबूद कर दे और जमीन को जुल्म से पाक कर दे। कश्ती उन लोगों को लिए चली जा रही थी और एक एक मौज पहाड़ की तरह उठ रही थी। नूह अलैहिस्सलाम का बेटा दूर फासले पर था। नूह अलैहिस्सलाम ने पुकार कर कहा, इस मंजर को जरा तसव्वुर में लाइए और इसे अपने दिल पर लीजिए। बाप के सामने बेटा डूब रहा है, बेटा बाप की नसीहत पर कान नहीं धर रहा। नूह अलैहिस्सलाम ने पुकार कर कहा, बेटा हमारे साथ सवार हो जा, काफिरों के साथ ना रह। ये है असल मसला, बुरी सोहबत इंसान को दीन से दूर करती है। अपने आप को भी बुरी सोहबत से बचाएं, अपनी औलादों को भी बुरी सोहबतों से बचाएं। असहाबे कहफ का तो कुत्ता भी नेक लोगों का साथ देने पर अल्लाह ने उसका जिक्र कुरान में कर दिया। नेक लोगों के साथ रहें, सालेह लोगों के साथ रहें, जिनके साथ अल्लाह की याद आए। गंदम के साथ आप देखें कि कंकर भी उसके साथ ही तुल जाता है, हालांकि उसके अंदर तो कोई खासियत नहीं है, सिर्फ ये कि गंदम के अंदर रल मिल जाना उसे गंदम के भाव बिका देता है। अल्लाह हमें और हमारी औलादों को सालेह सोहबत अता फरमाए। उसने पलट कर जवाब दिया, मैं अभी एक पहाड़ पर चढ़ा जाता हूँ जो मुझे पानी से बचा लेगा। ये है शिर्क, मादा परस्ती का शिर्क, ताकत का जोम, डिग्री का रोग, जवानी का, माल का, ये बचा लेंगे? नहीं, इनमें से कोई चीज नहीं बचा सकती, अल्लाह की जात जब तक ना बचाए। नूह अलैहिस्सलाम ने कहा, आज कोई चीज अल्लाह के हुक्म से बचाने वाली नहीं, सवाए इसके कि अल्लाह ही किसी पर रहम फरमाए। इतने में एक मौज दोनों के दरमियान हाइल हो गई, बाप और बेटे का राब्ता टूट गया और वो भी डूबने वालों में शामिल हो गया। वो पहाड़ उसे डूबने से ना बचा सका, उसकी जवानी उसे डूबने से ना बचा सकी, उसका तकब्बुर उसे डूबने से ना बचा सका। अल्लाह अकबर, आज हमारी नस्लें भी बेहयाई के तूफान में डूब रही हैं। तालीम याफ्ता समझदार बच्चे मगर दीन के इल्म से आरी, आज मुझे और आपको भी इन डूबती हुई नस्लों को बचाना है। हुक्म हुआ है जमीन अपना सारा पानी निगल जा और है उस आसमान रुक जा, चुनाचे पानी जमीन में बैठ गया, फैसला चुका दिया गया, कश्ती जूदी पर टिक गई और कह दिया गया कि दूर हुई जालिमों की कौम। वकील या अर्द बलई मा अकी व या समा अकलई, अल्लाह ताला आसमान और जमीन को ऐसे पुकार कर हुक्म दे रहे हैं जैसे कोई फरमा बरदार गुलाम, और वाकई गुलाम ही तो है। अल्लाह की मर्जी के बगैर तो वो जरा सी भी अल्लाह की नाफरमानी नहीं करते, और कुरान ही हमें बताता है, वह मिन शैइन इल्ला युसब्बिहु बिहम्दी, और कोई चीज ऐसी नहीं है जो उसकी हम के साथ उसकी पाकी बयान ना कर रही हो। कायनात की हर चीज उसकी इताअत कर रही है, और इतनी बड़ी बड़ी चीजें जब उसकी इताअत कर रही हैं तो मैं और आप, हमारी क्या मजाल है कि हम उसकी ना माने। और वो पानी जो जिंदगी के कयाम के लिए, जिंदगी की बका के लिए जरूरी है, मगर जब अल्लाह का हुक्म ना हो तो वो ही पानी हलाकत का बायस बन जाता है। तो हमें क्या करना है? हमने इन दुनिया के सहारों पर नजर नहीं करनी, हमने अल्लाह की जात पर, उसकी कुदरतों पर और उसकी ताकत पर भरोसा करना है, उससे मांगना है। नूह अलैहिस्सलाम ने अपने रब को पुकारा, कहा, ऐ रब, मेरा बेटा मेरे घर वालों में से है और तेरा वादा सच्चा है और तू सब हाकिमों से बड़ा और बेहतर हाकिम है। बाप के सामने बेटा डूब रहा है तो बाप तड़प कर अपने अल्लाह को पुकारता है। वो बंदा जिसने 950 साल रब के दीन की खिदमत की, लोगों को रब से जोड़ा, दिन रात मेहनत की, एक चीज अल्लाह से मांग रहे हैं कि अल्लाह ये मेरा बेटा मेरे घर वालों में से है। लेकिन अल्लाह ताला क्या जवाब देते हैं? जवाब में इरशाद हुआ, ऐ नूह, वो तेरे घर वालों में से नहीं है, वो तो एक बिगड़ा हुआ काम है। अल्लाह ताला इम्तिहान लेते हैं, आंखों के सामने बच्चा डूब गया, कहीं और भी डूब सकता था, आंखों से ओझल करके भी डुबो सकते थे, लेकिन अल्लाह ताला औलाद की शक्ल में, हमारे मोहब्बत करने वाले रिश्तों की शक्ल में हमें आजमाते हैं कि ये बंदा अपने बच्चों की मोहब्बत में, अपने प्यारों की मोहब्बत में कहीं मुझे भूल तो नहीं जाता, कहीं मेरे हुक्म को फरामोश तो नहीं कर देता, कहीं मेरा रास्ता छोड़ तो नहीं देता। और अल्लाह ताला ने उसे क्या कहा कि वो तो बिगड़ा हुआ काम है। तो इसमें हमारे लिए गौर व फिक्र का नुक्ता है कि असल घर वाले, असल प्यारे वो हैं जो दीन वाले हैं, अल्लाह की खातिर जुड़ने वाले, अल्लाह की खातिर मिलने वाले, अल्लाह की खातिर जमा होने वाले। खून के रिश्ते अगर दीन पर नहीं तो ये आरजी रिश्ते हैं, बस जिंदगी तक और मौत के बाद फिर दायमी जुदाइयां। और दीन का रिश्ता सारे रिश्तों से ज्यादा मजबूत है। तो इसमें मेरे और आपके लिए अमल का नुक्ता है कि अपने प्यारों को दीन की तरफ लाना है, और इस काम में बेसब्री, गुस्सा, मायूसी और बद अखलाकी से बचना है। हजरत नूह अलैहि सलाम की तरह अपने घर वालों के लिए कोशिश करनी है, लेकिन मोहब्बत बहरहाल उसी से कि जो दीन के रास्ते पे चल पड़े, दायमी रफाकत उसी के साथ है। अल्लाह हमारी औलादों को, हमारे शोहरों को, हमारे प्यारों को हमें जन्नतुल फिरदौस में इकट्ठा कर दे। फला तसअलनी मा लैसा लका बिही इल्म, लिहाजा तो उस बात की मुझसे दरख्वास्त ना कर जिसकी हकीकत तू नहीं जानता। मैं तुझे नसीहत करता हूँ कि अपने आप को जाहिलों की तरह ना बना ले। नूह अलैहिस्सलाम ने अर्ज किया, ए मेरे रब, मैं तेरी पनाह मांगता हूँ इससे कि वो चीज तुझसे मांगू जिसका मुझे इल्म नहीं, और अगर तूने मुझे माफ ना किया और रहम ना फरमाया तो मैं बर्बाद हो जाऊंगा। सोचिए, इतनी मेहनतों के बाद, इतनी उम्र गुजारने के बाद एक गलती पर अल्लाह की नाराजगी का कितना डर। कोई गिला नहीं, कोई शिकवा नहीं, अल्लाह से इंसाफ नहीं मांग रहे, अल्लाह से रहम मांग रहे हैं। और गुनाह हटता है तो रहमत मिलती है। इन गुनाहों को हम दूर करने वाले हों, अगर हमें अपने रब की रहमत चाहिए तो इन गुनाहों को अपने नामायामाल से डिलीट करने वाले हों। और इस्तग़फ़ार की बड़ी रहमतें हैं, बड़ी बरकतें हैं, दुआएं भी कबूल होती हैं, अल्लाह रिस्क भी देता है। इमाम अहमद बिन हम्बल का एक वाक़िया है कि किसी दूसरे शहर में गए, रात हो गई, सोचा रात यहीं रह लूं, मस्जिद से इजाज़त नहीं मिली और कोई जानता तो था नहीं, जाहिर है उस दौर में कोई फेसबुक पे प्रोफाइल पिक्चर तो हुआ नहीं करती थी। तो एक शख्स ने सुना कि कोई मुसाफिर है और वो रुकना चाहता है, उसने कहा मेरे घर चले। इमाम अहमद बिन हम्बल ने शुक्र अदा किया, उसके घर चले गए, उसने बिठाया और फिर उसने कहा कि मैं आपको वक्त नहीं दे सकता, मैं नानबाई हूँ और मेरा काम आटा गूंद कर रोटियां बनाना है। तो वो फिर आटा गूंद के रोटियां बनाने लगा, काम करता जाता था, इस्तग़फार पढ़ता जाता। इमाम अहमद बिन हम्बल ने पूछा कि तुम्हारे इस्तग़फार ने तुम्हें कभी कोई फायदा भी दिया है? तो उसने कहा बहुत फायदा है, सारी दुआएं कबूल होती हैं, बस एक रह गई है। इमाम अहमद ने पूछा वो कौन सी? तो कहने लगा फलां शहर में एक आलिम है, उसका चर्चा है, तो मैं अल्लाह से दुआ मांगता हूँ कि कभी मौला उसे मेरे घर का मेहमान बना दे। इमाम अहमद बिन हम्बल का ही नाम लिया उसने। तो इमाम अहमद बिन हम्बल मुस्कुराए। आप सोचें कि अल्लाह फिर दुआओं को सुनता है। ये हमारे गुनाह हैं जो दुआओं की राह में रुकावट हैं, जो अल्लाह की रहमत के रास्ते में बैरियर हैं। अल्लाह हमें तौबा करने वाला बना दे। अल्लाह तू हमारी तौबा को कबूल फरमा ले। हुक्म हुआ है नूह, उतर जा, हमारी तरफ से सलामती और बरकतें हैं तुझ पर और उन ग्रोहों पर जो तेरे साथ हैं, और कुछ ग्रोह ऐसे भी हैं जिनको हम कुछ मुद्दत समाने जिंदगी बख्शेंगे, फिर इन्हें हमारी तरफ से दर्दनाक अजाब पहुंचेगा। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ये गैब की खबरें हैं जो हम तुम्हारी तरफ वही कर रहे हैं, इससे पहले ना तुम इनको जानते थे और ना तुम्हारी कौम, बस सब्र करो और इंजामेकार मुत्तकियों ही के हक में है। और आद की तरफ हमने उनके भाई हूद को भेजा, उसने कहा है बरादराने कौम, अल्लाह की बंदगी करो, तुम्हारा कोई खुदा उसके सिवा नहीं, तुमने महज झूठ घड़ रखे हैं। ए बरादराने कौम, इस काम पर मैं तुमसे कोई अजर नहीं चाहता, मेरा अजर तो उसके जिम्मे है जिसने मुझे पैदा किया, क्या तुम अकल से जरा काम नहीं लेते? और ए मेरी कौम के लोगों, अपने रब से माफी चाहो, फिर उसकी तरफ पलटो, यानी सिर्फ इस्तग़फार ही नहीं करना, सिर्फ तौबा नहीं करनी बल्कि उसकी तरफ पलटना भी है। वो तुम पर आसमान के दहाने खोल देगा और तुम्हारी मौजूदा कुव्वत पर मजीद कुव्वत का इजाफा करेगा। मुजरिमों की तरह मुंह ना फेरो, यानी दुनिया की वो खुशहाली जिसके धोखे में आकर तुम अल्लाह की नाफरमानी कर रहे हो, अल्लाह की तरफ पलट आओ तो देखो वो सारी नेमतों के दर तुम पर खोल देगा। उन्होंने जवाब दिया, ऐ हूद, तू हमारे पास कोई सरी शहादत लेकर नहीं आया और तेरे कहने से हम अपने माबूदों को नहीं छोड़ सकते और तुझ पर हम ईमान लाने वाले नहीं। हम तो ये समझते हैं कि तेरे ऊपर हमारे माबूदों में से किसी की मार पड़ गई है। और यही बात प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में वो लोग कहा करते थे कि ये जो हमारे माबूदों को बुरा भला कहता है तो इसकी मत मारी गई है, माज अल्लाह। कभी मजनू कहते, कभी दीवाना कहते, कभी काहिन कहते। अबू तालिब के पास कुछ लोग आए, कहा अपने भतीजे का इलाज कराएं। आप तसव्वुर करें, वो कहते होंगे कि सारा माशरा एक काम को नेकी कहता है और ये कहता है कि ये गुनाह है, सारा माशरा कहता है कि ये इबादत है और ये कहता है कि ये शिर्क है। तो हमेशा से ईमान लाने वालों पर, दीन की बात करने वालों पर लोगों ने उनको कम अकली के ताने ही दिए। हूद अलैहिस्सलाम ने कहा, मैं अल्लाह की शहादत पेश करता हूँ और तुम गवाह रहो कि ये जो अल्लाह के सिवा दूसरों को तुमने खुदाई में शरीक ठहरा रखा है उससे मैं बेजार हूँ। तुम सब के सब मिलकर मेरे खिलाफ अपनी करनी में कोई कसर उठाना रखो और मुझे जरा मोहलत ना दो। मेरा भरोसा अल्लाह पर है जो मेरा रब भी है और तुम्हारा रब भी। कोई जानदार ऐसा नहीं जिसकी चोटी इसके हाथ में ना हो। बेशक मेरा रब सीधी राह पर है। अगर तुम मुंह फेरते हो तो फेर लो। जो पैगाम देकर मैं तुम्हारे पास भेजा गया था वो मैं तुमको पहुंचा चुका हूँ। अब मेरा रब तुम्हारी जगह दूसरी कौम को उठाएगा और तुम इसका कुछ ना बिगाड़ सकोगे। यकीनन मेरा रब हर चीज पर निगरान है। फिर जब हमारा हुक्म आ गया तो हमने अपनी रहमत से हूद को और उन लोगों को जो उसके साथ ईमान लाए थे निजात दे दी और एक सख्त अजाब से उन्हें बचा लिया। ये है आद, अपने रब की आयात से इन्होंने इनकार किया, उसके रसूलों की बात ना मानी और हर जब्बार दुश्मन हक की पैरवी करते रहे। आखिरकार इस दुनिया में भी इन पर फिटकार पड़ी और कयामत के रोज भी। सुनो, आद ने अपने रब से कुफर किया। सुनो, दूर फेंक दिए गए आद, हूद अलैहिस्सलाम की कौम के लोग।